سفر ہمارا بھی سرکار ہو مدینے کا, یہ التجا ہے کہ دیدار ہو مدینے کا.
میرا چلنا, میرا رکنا, میرا جانا, میرا آنا ہو تیرے واسطے پوری, ہو دعا یا اللہ.
الحمدللہ رب العالمین والصلاة والسلام علی خاتم النبیین, اما بعد, فاعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم. ناظرین, لانگ ڈرائیو کا پروگرام جاری ہے. لاسٹ ایپیسوڈ دوستی کے موضوع پر ہم نے کیا تھا. مفتی صاحب ساتھ ہیں انشاءاللہ, مزید سوالات جو ہے وہ ہم شامل کرتے ہیں. جنہوں نے پریویس ایپیسوڈ نہیں دیکھا, میں ضرور ریکمینڈ کروں گا کہ اس کو ضرور دیکھ لیں, کیونکہ ہو سکتا ہے آج آپ فرسٹ ایپیسوڈ دیکھ رہے ہیں تو آپ کو ایسا لگے کہ فلاں سوال بھی ہونا چاہیے تھا, تو ہو سکتا ہے وہ پہلے ایپیسوڈ میں ہو چکا ہو. تو آج جو ہم مزید جو نیکسٹ کوسچنز ہیں ان کو, ڈسکشن کو آگے بڑھائیے. مفتی صاحب, دوست چینج بھی کیا جا سکتا ہے؟ مثال ہے, میں نے ایک دوست بنایا اور اس سے مجھے آج علمی فائدہ ہو رہا ہے تو ٹھیک ہے, لیکن چونکہ میں نے اس کو علم کی وجہ سے دوست بنایا تھا, اب اگر اس نے پڑھنا ہی چھوڑ دیا یا اس کی اپنی ڈائریکشن ہی چینج ہو گئی, لائف سٹائل ہی چینج ہو گیا جس کی وجہ سے میں اس کے قریب آیا تھا, تو کیا میں اس کو چینج کروں؟ جبکہ کہا تو یہ جاتا ہے کہ جب دوست ہے تو پھر تو وہ مرتے دم تک دوست ہونا چاہیے.
دیکھیں, ایک ہوتا ہے فائدے کی وجہ سے دوست بنانا,
صحیح,
اور ایک ہوتا ہے مفاد پرستی کی وجہ سے دوست بنانا.
اچھا, دونوں میں فرق ہے.
ٹھیک ہے, ہم نے کسی کو دوست بنایا کہ ہمیں اس سے کوئی فائدہ حاصل ہو رہا ہے, اور اب ایک زمانہ ایسا آیا کہ ہم اس سے وہ فائدہ نہیں اٹھا سکتے, یا اس بندے کے بعد وہ کیپیسٹی نہیں ہے کہ ہمیں وہ فائدہ پہنچا سکے, تو ہم کہیں کہ بھائی ٹھیک ہے, جب دوسرے مفاد ختم تو دوستی بھی ختم. اسے کہتے ہیں مفاد پرستی کی دوستی. جیسے پیسے والے سے اس لیے دوستی ہے کہ اس کے پیسے سے فائدہ پہنچتا ہے, اس کے بعد پیسہ ختم ہوا تو ادھر دوستی ختم ہو گئی. یہ ہے مفاد پرستی, کیونکہ یہ اس کے پیسے سے فائدہ اٹھانے کے لیے ہی تھی.
صحیح.
ایک ہی ہوتا ہے کہ دوستی اس لیے ہے کہ بھائی ہمیں اس سے ایک فائدہ ہو رہا ہے, لیکن یہ فائدہ ہی ہمارا اصل مطلوب نہیں ہے, کہ اس سے ہٹ کر اور اس سے قطع نظر ہم اس بندے کی ذات کے اعتبار سے کچھ دیکھتے سوچتے ہی نہیں.
صحیح.
تو اب یہ ہے کہ اب ایک سے فائدہ حاصل ہو رہا ہے, اب وہ فائدہ حاصل ہونا اگر اسے ختم بھی ہو گیا, لیکن ہم ایک اچھے انسان ہونے کے اعتبار سے اور ایک با اخلاق ہونے کے اعتبار سے اور ایک اچھی معاشرت والی سینس ہونے کے اعتبار سے ہم اسے اپنے تعلق کو برقرار رکھتے ہیں, تو یہ ایک دوسری چیز ہو جاتی ہے. ایسی دوستی جو ہے وہ ختم نہیں ہونی چاہیے.
صحیح.
ہاں, بعض صورتیں ایسی ہیں کہ جس کے اندر بالکل جو ہے وہ دوستی یوں کہہ لے کہ ختم کرنا جو ہے وہ اخلاقاً, عقلاً یا شرعاً کسی بھی اعتبار سے ضروری ہو سکتا ہے. مثلا کسی شخص سے دوستی ہے, اچھا اب دوستی ہے اور وہ اب نشے کی لت میں پڑ گیا.
صحیح.
اب وہ نشے کی لت میں پڑا ہوا ہے تو دوستی کے اعتبار سے ہمارا حق تو یہ بنتا ہے کہ ہم اسے روکیں.
صحیح.
ہم اسے سنبھالیں, اسے سمجھائیں, اسے روکنے کی کوشش کریں, اور جہاں تک ہم اچھے سے اچھے طریقے سے کر سکتے ہیں.
صحیح.
یہ ہے دوستی کے حق کے اعتبار سے. لیکن اب اگر معاملہ ایسا ہو گیا کہ اب وہ شخص کسی بھی اعتبار سے اپنے اس نشے کو, اپنی اس بری عادت کو چھوڑنے کو تیار نہیں, اور اب ہمیں یہ لگتا ہے کہ اب اس کے ساتھ دوستی ہونا خود ہمارے اپنے اوپر حرف آنے اور ہمارے اپنے اوپر کلام ہونے اور ہمارے اوپر ہی اعتراض ہونے کا سبب بن سکتا ہے, تو اب ہمیں پھر اس سے دوستی سے ڈسٹینس کرنا پڑے گا, اس سے ہمیں فاصلہ کرنا پڑے گا, کیونکہ ہمارے لیے پہلی ترجیح بہرحال دوست سے زیادہ اپنی ہی ہوتی ہے, کہ اب ہمیں عقل, معاشرہ اور ہماری سوجھ بوجھ ہر اعتبار سے ہمیں یہی کہتی ہے کہ اب اس سے تمہاری دوستی نہیں ہونی چاہیے. اچھا, اب جیسے یہ دنیاوی اعتبار سے ہے کہ نشے والے سے دوستی آدمی چھوڑ دیتا ہے یا اس کے گھر والے بھی اسے کہتے ہیں بھائی اس سے دوستی نہیں کرو, یہ معاملہ دینی اعتبار سے ایک دوست ہے, لیکن اب اس کا عقیدہ بگڑتا جا رہا ہے اور اندیشہ یہ ہے کہ اس سے ملیں گے, یہ اس موضوع پہ بات چیت کرے گا اور یہ ہمارے عقیدے میں خرابی کا باعث یا اس میں شک و شبہ پیدا ہونے کا سبب بن سکتا ہے, تو اب اس کے ساتھ بیٹھنا, اس کے پاس جانا, اب یہ شرعی اعتبار سے منع ہو گیا. ٹھیک ہے نا, یہ شرعی اعتبار سے منع ہو گیا کہ قرآن مجید نے فرما دیا وَإِمَّا يُنسِيَنَّكَ الشَّيْطَانُ فَلَا تَقْعُدْ بَعْدَ ذِكْرَ مَعَ الْقَوْمِ الظَّالِمِينَ، کہ تمہیں شیطان بلا بھی دے نا تو یاد آنے کے بعد ان ظالموں کے پاس نہ بیٹھو کہ جو اپنی جان پہ ظلم کیے ہوئے، اپنا عقیدہ بگاڑ کے بیٹھے ہوئے. تو اب یہ تو خود شریعت ہی کا، دین ہی کا حکم ہو گیا.
اچھا، یا پھر جیسے قرآن پاک کے اندر یہ ہے کہ وہاں پر جہنم کے اندر جب وہ جہنم ہی کہے گا، یا ویلتا لیتنی لم اتخذ فلانا خلیلا، ہائے افسوس کہ میں نے فلاں کو دوست نہ بنایا ہوتا. تو وہ فلاں کیا تھا؟ کہ جس کی وجہ سے اپنا عقیدہ خراب ہو گیا، جس کی وجہ سے اپنا دین برباد ہو گیا، جس کی وجہ سے ایمان کے اندر خلل پیدا ہو گیا. تو اب یہ وہ چیز ہو جائے گی کہ جہاں پر شریعت بھی کہے گی کہ ہم اس کے ساتھ دوستی کو ترک کر دیا جائے. تو دوستی کا چھوڑنا جو ہے کسی جگہ پر، یہ ہماری اپنی عقل کا یا ہماری معاشرتی سمجھ بوجھ کا بھی تقاضا ہوتا ہے، اور کسی جگہ پر خود ہماری شریعت کا یہ تقاضا ہوتا ہے. تو جہاں پر یہ معاملہ ہے تو وہاں پر دوستی جو ہے لازمی ذات ہے کہ وہاں پر دوست پہ عمل کرنا چاہیے اور اس کے مطابق چھوڑ دینی چاہیے. باقی جو پہلی والی صورت میں نے بیان کی ہے کہ شروع کے اندر وہ جو تھی کہ کیا جو ہے وہ یعنی کہ اس طرح کے کسی ریزن کے بغیر ہی دوستی چھوڑ دی جائے، تو اس میں پھر وہی فائدہ اور مفاد پرستی، ذرا اس کو پیش نظر رکھتے ہوئے فیصلہ کرنا چاہیے.
بہت خوب. مجھے لگتا ہے کہ کئی افراد ہوں گے جن کی گتیاں سلجھی ہوں گی کہ مفاد پرستی کیا ہے اور فائدے کے لیے دوستی کیا ہے. ایک نیگیٹو ہے، ایک پازیٹیو ہے، چھوڑنا کرنا دونوں اعتبار سے. تو اس میں ہمیں ایک رہنمائی مل گئی. مفتی صاحب، ایک بڑا یوں سمجھے کہ بنیادی سا سوال ہے. دوستی کا دوسرا نام میں کہوں تو شاید ہم راز ہونا ہے. ظاہر ہے بندہ جب دوست ہوتا ہے، وقت گزارتا ہے، اپنے مسائل بھی شیئر کرتا ہے، اپنی خوشیاں بھی کرتا ہے، تو ضمناً اس کے ساتھ ساتھ ایک دوسرے کے حالات تو واقعات سے واقف ہونا، پرسنل پرائیویٹ لائف، فیملی لائف، ایون کہ دوست سے دوست کے جو ہے وہ معاشی حالات بھی چھپے ہوئے نہیں ہوتے، اعمال بھی چھپے ہوئے نہیں ہوتے، بہت ساری چیزیں ہوتی ہیں. اچھا، ایک تو یہ ایکسٹریم ہے، اور اس وقت دنیا کے اندر جو اس موضوع پہ کلام کرتے ہیں تو یہ بات بیان کرتے ہیں کہ بعض لوگ اس حد تک کہتے ہیں کہ بھائی چونکہ میں تیرا دوست ہوں تو اپنا حد سمجھتے ہیں کہ تیری ہر بات مجھے پتا ہونی چاہیے، اور اگر وہ کسی چیز میں ریلیکٹنٹ ہے، وہ شیئر نہیں کر رہا، تو وہ یہ سمجھتے ہیں کہ یہ تو دوستی کے خلاف ہے. اچھا، ایک تو اس پہلو پر آپ رہنمائی فرمائیے گا، دوسرا اس کو بیلنس کیسے کیا جائے؟ ظاہر ہے ایک دوستی کا تقاضا بہرحال کسی حد تک صاحب راز ہونا تو ہے ہی، لیکن اس میں بہت زیادہ رازداری نہ ہونا اور اس کے نقصانات، اور ایک معاشرتی طور پر آپ کے ایکسپیرینس میں کیا ایسی کوئی چیزیں آئیں؟ آپ نے دیکھا ہوگا یقیناً کہ بھی دو دوست تھے پھر جدا ہوئے اور اس کے نقصانات، ابھی اپنے کچھ دیر پہلے حدیث پاک بھی آپ نے کوٹ فرمائی. تو جو رازداری ہے وہ کتنی ہونی چاہیے؟ کیا ہر بات شیئر کرنی چاہیے، نہیں کرنی چاہیے؟ اور اس میں ہم بیلنس کو کیسے برقرار رکھ سکتا ہے؟
دیکھیں، بیلنس کے لیے ایک بڑا خوبصورت اصول ہے کہ کتنی رازداری ہمیں دوسرے کے ساتھ رکھنی چاہیے، یعنی اپنے راز اگر ہم کسی سے شیئر کریں تو وہ کتنی حد تک کرنے چاہیے اور کتنے نہیں کرنے چاہیے. اس میں دو باتیں، کسی بھی ایسی چیز کو جج کرنے کے لیے آپ دو ترازو سے اس کو گزار دیں، ایک ترازو شریعت کا اور ایک ترازو جو ہے وہ عقل کا. اگر شریعت کا علم اچھے طریقے سے حاصل ہے اور عقل کا استعمال اچھے طریقے سے کرنا آتا ہے، اور وہ عقل جذبات سے مغلوب نہیں ہے بلکہ جذبات پہ غالب ہے، تو اب ایسی صورت کے اندر ہم اپنی چیزوں کو بڑی آسانی کے ساتھ جو ہے وہ سمجھ سکتے ہیں کہ کیا بات ہمیں شیئر کرنی چاہیے، کیا نہیں کرنی چاہیے. اب اس کی ایک مثال لے لیں کہ جیسے شریعت کا حکم ہے کہ اپنا گناہ کسی کے سامنے بیان نہ کرو.
صحیح. اب رازداری کے طور پہ اپنے کسی دوست سے اگر اپنے گناہ کی بات تھی کہ میں نے فلاں گناہ کیا ہے یا میں فلاں گناہ میں مبتلا ہوں، تو اب یہ ایسی جو بھی چیز ہوگی یہ شرعی اعتبار سے ناجائز ہے، کہ اپنے گناہ کا اظہار کرنا جو ہے اس کے اوپر سخت وعید ہے، اسے مجاہر قرار دیا کہ اپنے گناہ کو کھلم کھلا کرنے والا، یعنی گناہ کھلم کھلا کرے یا گناہ کو بتائے کھلم کھلا،
یعنی ایک کو بتانا بھی کھلم کھلا میں
آگے اسی کے اندر یہ مجاہر جو ہے نا اس میں تو وہ بھی شامل ہے کہ اپنا گناہ جو ہے وہ کسی ایک کے ساتھ بھی بیان کرنا. یعنی بیان کرنے سے مراد یہاں پر وہ افراد نہیں ہوں گے کہ جن کو بتانے کا مقصد اصلاح لینا، جیسے پیر و مرشد ہے اس کو آدمی اپنا ایک غلط عمل بتاتا ہے تاکہ اس کی اصلاح ہو سکے، ٹھیک ہے نا، استاد کو بتاتا ہے یا اس کا کوئی شریع مینٹور ہے وہ اسے بتاتا ہے، تو وہ ایک چیز ہو جاتی. یہاں پر ہم دوستوں کے اعتبار سے بات کر رہے ہیں. اچھا، اب خواہ وہ دوست ہو یا وہ غیر دوست ہو، अगर तो अपने गुनाह का इजहार है तो ये वो राज है कि जो दूसरे को बताना भी नाजायज है। शरीयत हमारे इज्जत के तहफ्फुज के लिए और हमारे ऐब पर पर्दा रखने के लिए हमें ये हुक्म देती है कि हम अपना गुनाह भी किसी को बयान ना करें, नंबर एक। नंबर दो ये है कि हमारा गुनाह नहीं है बल्कि किसी और का, तो अब हम ये कहें कि भाई राज की बात बताओ, फुलां नहीं है, ये मसला है उसका। अच्छा, अब क्या हुआ, अब ये दूसरे का ऐब या दूसरे का गुनाह बयान किया। दूसरे का अगर तो गुनाह बयान किया है तो ये गुनाह बयान करना भी इशाअत फाहिशा में आ जाएगा, और इसके ऊपर भी कुरान पाक के अंदर वईद बयान की गई है कि आप किसी के गुनाह को लोगों के दरमियान बयान करें, आप वो बहुत सारे लोगों में बयान करें या किसी एक के सामने बयान करें। दूसरे नंबर पे ये गीबत में आ जाता है, अब आप किसी का गुनाह बयान करें या उसका ऐब बयान करें जो गुनाह ना भी हो, मिसाल के तौर पर उसका कोई ऐब ही है जो जिस्मानी ऐब है या वैसे गुनाह की हद में नहीं आता लेकिन ऐब है कि उसे बयान करना उसके नज़र में नापसंदीदा होगा तो गीबत के अंदर आ जाएगा। तो अब क्या हुआ कि अब ये वो चीज़ हो गई कि जहाँ पर शरीयत हमें मना करती है कि अगर इस तरह के किसी बात से तुम वाकिफ हो गए हो, शनासा हो गए हो, तो अब इसे दूसरे के सामने बयान ना करो, तो ये एक शरीय दायरा हो गया। अब आ जाए अकल की तरफ। अकली दायरा ये है कि इंसान जो है दोस्त को बंदा कभी ये ना समझे कि ये मेरे मरते दम तक मेरा दोस्त ही रहेगा। जब हम दोस्ती के अंदर इस एग्जेजरेशन के साथ चल रहे होते हैं तो अब फिर वहां पर खता जो है ना वो आसानी उसका इरतिकाब हो जाता है। होना ये चाहिए कि हम ये बात हमेशा जहन में रखें कि यार हो सकता है कि आज ये मेरा राज अपने पास संभालेगा लेकिन कल ये दूसरों के सामने बयान करके मुझे रुसवा कर सकता है या मुझे नुकसान पहुंचा सकता है। तो अब ऐसी सूरत के अंदर अपना ऐसा राज दूसरे के सामने बयान नहीं करना चाहिए, खाब वो अपने माली मामलात के बारे में। आदमी बोल दे कि मैं घर के अंदर फलां जगह पे पैसे रखता हूं, आज जो दोस्त है। अब दुनिया का माहौल ऐसा होता जा रहा है कि मफाद परस्ती, जर परस्ती, दुनिया परस्ती, मटीरियलिज्म इस कदर होता जा रहा है कि कब कौन कैसा हो जाए किसी की गारंटी देना बड़ा मुश्किल है। तो कल का जिगरी दोस्त जो है वो आज का जानी दुश्मन होता, तो अब आज का जिगरी दोस्त अगर कल का जानी दुश्मन बन गया तो वो फिर किस किस तरह नुकसान पहुंचा सकता है, तो वो हमारे सामने। तो इसलिए फिर अपने राज की हिफाजत का तरीका यही है कि वो राज आप ही के पास रहे।
सही,
राज जब किसी से शेयर कर दिया अब उसके बाद उसके बारे में ये उम्मीद रखना कि ये महफूज रहेगा ये बड़ा मुश्किल है। तो नॉर्मली इंसान को इस दायरे में रहना चाहिए। बाकी ये है कि दुनिया में हजारों राज की किस्में ऐसी होती हैं कि जो कलेक्टिव होती, यानी वो राज ही मुश्तरक है।
एक जंगी प्लान है अगर, तो अगर वो एक इदारे वाले कर रहे हैं तो लाजमी बात है वो राज सबके दरमियान मुश्तरक होगा। इसी तरह एक फैमिली का मैटर है तो फैमिली वाले अगर आपस के अंदर उस पर बात करते हैं तो लाजमी बात है कोई कलेक्टिव इशू है उसके ऊपर सारे मिलकर ही बात कर रहे होंगे, वो उतने अफराद को पता होगा। असर ये है कि जो इररेलीवेंट आदमी है उससे राज की बात ना की जाए। अब वो इररेलीवेंट आदमी खा आपका गहरा दोस्ती क्यों ना हो, क्योंकि वो दोस्ती के अंदर आपका जरूर गहरा है लेकिन इस खास मामले के एतबार से वो आपके साथ रेलिवेंट नहीं है, तो फिर अब उससे देना वो राज कहने से बचना चाहिए।
सही, माशाल्लाह, बहुत खूब। और नाजरीन को हो सकता है जब ये हम बात कर रहे हैं तो कईयों को अपनी कोई ऐसी बात याद आ रही हो कि माजी में कोई ऐसी मिस्टेक की थी और फिर उसका खुमियाजा भुगतना पड़ा, तो चले जो हुआ सो हुआ, अब वो तो वापस नहीं आ सकती लेकिन आइंदा के लिए हम मोहतात हो जाए। मुफ्ती साहब ये इरशाद फरमाइए कि ये जो कहा जाता है कि भाई दोस्त तो वही है जो लंगोटिया है जो कम उम्री में या बचपन में बन गया, उसके बाद तो फिर दोस्त नहीं होता बल्कि वो आपकी शोहरत, आपका पैसा या आपकी किसी और वजह से आपके करीब आता है या उसके अंदर और अगराज जो है वो शामिल हो जाती हैं। दोस्त वही है जो बचपन में बन गया, बकिया तो बस ऐसे ही ताल्लुक है। इस बात को आप किस नज़र से देखिए? देखिए, दोस्ती बहुत सारी किस्मों की होती है। एक मफादात की दोस्ती है, एक ताल्लुकात की दोस्ती है, एक जज्बात की दोस्ती है और एक किसी मुश्तरक मकसद की दोस्ती है। तो यूँ इस तरह बहुत सारी सूरतें होती हैं। बचपन की दोस्ती को इसलिए दोस्ती ज़्यादा कहा जाता है कि उस ज़माने में दोस्ती के अलावा होता कुछ नहीं है। तो अब जिस ज़माने में जैसा एक बंदे की मैक्सिमम उसकी जो मोस्ट जो है ना वो इम्पॉर्टेंट एक्टिविटी होती है तो वो समझता है कि बस ये वाली चीज़ जो है ना ये सबसे
अहम दरीन है। तो बचपन में क्या होता है कि भी घर में खाना खाया या मार खाई और उसके बाद बाहर निकल के दोस्तों के साथ चले गए।
सही।
अच्छा, दोस्तों के साथ घूम फिर के आए तो फिर दोबारा वही तरकीब हुई और फिर उसके बाद जो है वो फिर जाना सुबह उठ के फिर नए जोश और जज्बे के साथ और हिम्मत मर्दा और मदद खुदा के साथ फिर निकल जाते हैं।
तो बात यह है कि चूंकि बचपन की उम्र में आदमी को ज्यादा काम नहीं होते, उसमें जिम्मेदारियां नहीं होती,
या तो एक वो जमाना होता है कि जिसमें पढ़ाई भी नहीं होती, एजुकेशन भी नहीं है, तो अब उस वक्त दोस्त ही दोस्त है सारा कुछ, खेल के अलावा कोई दूसरा मशगला नहीं और खेल के लिए दोस्तों की शिरकत जरूरी, तो लिहाजा जिंदगी की है दोस्ती, ये वो वाला माहौल होता है। फिर जब एक पढ़ाई का एजुकेशन का सिस्टम शुरू हो जाता है तो उसमें क्या होता है कि उसमें भी पढ़ाई और उसके साथ दोस्ती, ये दोनों चीजें इकट्ठी चल रही होती हैं। कुछ दोस्त जो है वो स्कूल में होते हैं और कुछ मोहल्ले में होते हैं,
लेकिन वक्त के साथ साथ जो है इंसान की जिम्मेदारियां बढ़ती हैं। जब वो कमाने लगता है तो अब उसको एक अच्छा खासा वक्त उस कमाई के लिए देना होता है।
सही।
अच्छा, उसके साथ उसकी शादी हो जाती है तो उसका एक बड़ा हिस्सा जो है फिर अपनी उन मसरूफियात में चला, फैमिली मसरूफियात में चला जाता है। उसके बच्चे होते हैं तो फिर वो बड़े हो जाते हैं तो उसकी और ज्यादा मसरूफियात बढ़ जाती हैं। तो होता ये है कि ज्यादातर दोस्ती जो है ना, इसका ताल्लुक होता है फारिग वक्त के साथ।
सही।
एक आदमी जब किसी रोजगार में मसरूफ है और वो पूरी मेहनत के साथ उसमें लगा हुआ है तो वो उस टाइम के अंदर दोस्ती निभाए ये मुश्किल होता है, इल्ला ये कि दोस्ती की नौयत मुख्तलिफ हो जाए। जब उसकी फराहत महदूद होती जाती है तो उसकी दोस्तियां और दोस्तों को दिए जाने वाला वक्त ये भी महदूद होता जाता है। ये पूरा एक वो सिनेरियो है कि जिसके अंदर ये कहा जाता है कि भी दोस्त तो बचपन के दोस्त होते हैं, वो इसलिए दोस्त होते हैं कि वो मार खा के भी आ जाते हैं दोबारा के, नहीं भाई जा दोस्तों के साथ ही है,
सुकून वही मिलेगा।
तो अब ये जो है ये कोई कोई आइडियल वो नहीं है चीज, तो दोस्ती किसी भी उम्र में होती है, हो सकती है। बूढ़े लोग आपस में दोस्त होते हैं और वो अच्छे दोस्त भी होते हैं, बुरे दोस्त भी होते हैं। बुरे दोस्त होते हैं वो रोड पे बैठ के ताश खेल रहे हैं या जो है किसी और गुनाह के अंदर मुबतला है, तो अब उनकी गुनाह की बुनियाद पे दोस्ती है लेकिन बूढ़े हैं दोस्त हैं उनके। और कुछ वो है कि जिनकी दोस्ती इसलिए है कि चलो भाई इकट्ठे हज करने जाएंगे, इकट्ठे मदीने जाएंगे, इकट्ठे बाजारात पे जाएंगे, तो अब ये बूढ़े भी कर सकते हैं, ये जवान भी करते हैं, ये लड़के भी करते हैं, नौजवान भी करते हैं। तो दोस्ती का उम्र के साथ ताल्लुक नहीं है, बस फरागत की कमी बेशी, मसरूफियत की कमी बेशी की वजह से वो जो दोस्ती को दिया गया वक्त है चूंकि उसमें कमी बेशी हो जाती है तो इसलिए फिर ये कह दिया जाता है कि दोस्ती तो बचपन की दोस्ती।
मुफ्ती साहब ये बताइए कि तसव्वुफ की किताबों में जब हम पढ़ते हैं इमाम मोहम्मद बिन मोहम्मद गजाली रहमतुल्लाहि तआला अलैह की जो बुक्स हैं, और दावत इस्लामी के माहौल की मैं बात करूँ तो इसमें तो एक तादाद है जो इन किताबों को पढ़ती है, ज़ाहिर इसमें तरगीब भी मौजूद है। अब उसमें जो दोस्ती उसके तकाजे, दोस्त के लिए कुर्बानी, उसके हुकूक और जो चीज़ें बयान हुई हैं, ज़ाहिर है वो सबकी सब बहुत आला है, अरफा हैं। तो पहले तो ये इरशाद फरमाइए कि क्या फ़ी ज़माना आप ये समझते हैं कि इस तरह के दोस्त पाए जाते होंगे, और दूसरा अगर कोई उसको अपनाना चाहे तो क्या पॉसिबल है, अगर है तो किस हद तक है, इसके बारे में क्या फरमाएंगे? क्योंकि अल्हम्दुलिल्लाह हमारी ज़िंदगी गुजरी तो कुछ तो उससे पढ़ के फ़ायदे में चले गए, लेकिन बाज़ों को उसका किसी हद तक साइड इफ़ेक्ट ड्यू टू देयर ओन बिहेवियर वो भी देखने में आया, तो ये इस चीज़ को आप कैसे एक्सप्लेन फरमाएंगे?
तसव्वुफ की किताबों में दोस्ती के हवाले से जो बड़ा तफसीली कलाम लिखा होता है
जी,
उसमें पहली बात तो मैं ये अर्ज करूं कि बेसिकली ये कोई सूफियाना दोस्ती की बात नहीं है।
अच्छा।
और जो सूफिया किराम की तालीम है तो ये ऐसा नहीं है कि ये कोई फन्ने तसव्वुफ और शुबह तसव्वुफ की बातें हैं, हकीकत में ये इस्लामी तालीमात हैं। अब वो इस्लामी तालीमात को जो इस चैप्टर से मुतालिक थी उनको एक बड़े ब्यूटीफाई करके और एक बड़े कम्प्रीहेंसिव वे में उसे तसव्वुफ की किताबों में जमा कर दिया गया, बयान कर दिया गया। इसलिए हम जब उन हुकूक, आदाब, तरीके और चीज़ों को पढ़ते हैं तो उनमें से हर एक की बुनियाद कुरान मजीद में, अहादीस मुबारका में, सीरत तय्यबा में, सलफ़ सालिहीन की ज़िंदगियों में हमें मिल जाती है। तो लिहाजा पहली बात तो यही कि ये जो सूफिया किराम वाली बातें हैं ये असल कुरान और हदीस से ही माखूज है। जैसे कुरान मजीद से फुकाहे किराम अपने फ़िक्ही मसाइल निकालते हैं, इल्मुल कलाम अकायद वाले अपनी अकीदे की बातें निकालते हैं, तो सूफिया किराम जो हैं वो मुआशरत,
اور جو قلبی اخلاق ہیں، جو باطنی انسان کے اوصاف ہیں، وہ اس کے اعتبار سے چیزیں نکال لیتے. تو اصل بنیاد تو یہ ہے.
اچھا، اب رہی یہ بات کہ جو بیان کی گئی ہے تو کیا وہ آج کے زمانے میں بھی قابل عمل ہیں یا نہیں؟ تو اب واضح سی بات ہے کہ جب یہ قرآن و حدیث اور دین کی تعلیمات ہیں
جی،
تو وہ لازمی طور پہ قابل عمل ہے، کیونکہ دین کی تعلیمات کا معاملہ ایسا ہے نہیں کہ وہ ایک زمانے تک کے لیے ہوں اور دوسرے زمانے کے لیے نہ ہو. یہ جدا بات ہے کہ ہم اپنے، ہماری اپنی طرز زندگی، ہمارا لائف سٹائل، ہماری معاشرت یہ اس طرح بدل جائے کہ ہمیں وہ چیزیں بڑی مشکل لگے یا بڑی عجیب لگے.
صحیح.
تیسری بات یہ ہے کہ وہ جتنی چیزیں بیان کی گئی ہیں وہ چیزیں بعض جگہ لگتی ہیں کہ مشکل ہیں.
اچھا.
یا بہت مشکل ہیں.
صحیح.
حقیقت میں ایسا نہیں. جو چیز ہمیں بہت مشکل جیسے اس کے اندر لگتی ہے نا
جی،
وہ یہ ہے کہ جناب ایک دوست اگر دوسرے دوست کا مال بغیر پوچھے بھی استعمال کر لے
جی،
تو اس کی پیشانی پہ شکن نہیں آنی چاہیے. یہ آج کے زمانے میں ایسی چیز ہے کہ وہ ہوئی، یہ کیسے ہو سکتا ہے، اٹ از امپاسبل. یہ ایک اس طرح کی چیز ہے، لیکن یہ ایک ہی ہے. اس کے علاوہ جو آگے پیچھے کی آپ چیزیں دیکھتے نا، وہ زیادہ تر وہ ہیں جو تقریباً ہر مسلمان کے حقوق بنتے ہیں، اور یا ان سے تعلق کی نوعیت کے اعتبار سے وہ حقوق بڑھ جاتے ہیں. مثلاً ہم کسی کو تکلیف نہ پہنچائیں، ہماری ہاتھ اور زبان سے کسی کو تکلیف نہ پہنچے، تو یہ تو ہر مسلمان کے بارے میں ہی ہمارا، یعنی ہمارے اوپر یہ لازم ہے نا کہ ہم یہ طریقہ اختیار کریں. اچھا، اگر کوئی مشکل میں ہے تو ہم اس کی مشکل دور کرنے میں اس کی مدد کریں. اگر کوئی آدمی کسی مصیبت میں ہے تو ہم کم از کم اس کے لیے دعا کر دیں. تو اب یہ وہ چیزیں ہیں کہ جو نارمل چیزیں ہیں کہ واقعتاً ہماری عقل بھی یہی کہتی ہے، ہمارا دین بھی یہی کہتا ہے، تو یہ ایک بالکل عام سی چیزیں ہو گئے.
صحیح.
تو بات یہ ہے کہ اگر ہم وہ لسٹ دیکھیں تو اس لسٹ کے اندر جو چیزیں ہیں اس میں کچھ تو مالی ہیں، کچھ زبانی ہیں، کچھ اخلاقی ہیں. تو اب وہ جتنی چیزیں ہیں وہ آج کے زمانے میں بھی قابل عمل ہیں. فرق صرف اتنا ہے کہ جیسے دین کے دیگر کثیر احکام کے اندر ہم اپنی غفلتوں اور اپنی سستیوں کی وجہ سے اس کے جو سب سے کم تر تقاضا ہوتا ہے اس کو پورا کرنے کی کوشش کرتے ہیں، اور جو اعلیٰ سے اعلیٰ تقاضا اس کی طرف نہیں جاتے. یہی معاملہ دوستی کے اندر آ جاتا ہے کہ اس میں بھی جو دین کا کم سے کم تقاضا ہے ہم یا تو اس سے بھی نیچے ہوتے ہیں اور یا وہاں تک پہنچتے ہیں، اور جو اس کا اعلیٰ سے اعلیٰ تقاضا ہے وہاں تک جانے کی کوشش نہیں کرتے. نماز کا حکم ہے تو ہم نماز کا دین کے اعلیٰ تقاضے کے مطابق پڑھتے ہیں، یا وہ جو صوفیہ کرام نے نماز بیان کیا کہ آپ وہ نماز ادا کرتے ہیں. اب وہ جو صوفیہ کرام کی نماز ہے وہ وہی ہے جو حدیث میں احسان جسے فرمایا گیا کہ انت عبد اللہ کا انا کا طرح ہو. تو یہ تقریباً ایسا ہی معاملہ ہوتا ہے کہ ہم جو ہے وہ زیادہ تر احکام میں جو اس کا اعلیٰ سے اعلیٰ درجہ ہے ہم اس سے دور ہوتے ہیں، تو اس لیے ہمیں اس پر عمل کرنا بھی مشکل لگتا ہے. تو جو دوستی کے جو آداب فقہی کتابوں میں بیان کیے گئے ہیں وہ تقریباً اسی طرح کے ہیں کہ ہمارے کسی کلمے سے، ہمارے کسی جملے سے، ہمارے کسی لفظ سے ہمارے دوست کو تکلیف نہ ہو، ہم اس کے لیے خیر خواہی کے الفاظ بیان کریں، ہمارے سامنے اگر کوئی اس کی غیبت کرتا ہے تو ہم اسے روکیں یا ہم اس کی بھلائی اور اچھائی بیان کریں، اگر اسے کہیں ضرر پہنچنے کا اندیشہ ہے تو ہم اسے اس ضرر سے بچانے کی کوشش کریں، ہم اس کے راز کی حفاظت کریں اگر وہ اپنی کوئی بات ہم سے شیئر کرتا ہے، ہم مشکل وقت میں اس کی مدد کریں، اگر اسے مالی ضرورت ہے تو جتنی ہم اس کی مالی ضرورت پوری کر سکتے ہیں وہ کریں. تو یہی وہ ساری چیزیں، حتیٰ کہ اسی کے بیمار ہے تو اس کی عیادت کرے، حتیٰ کہ دنیا سے جانے کے بعد بھی اگر اس کے جو ہے وہ اہل خانہ کی ہم کوئی جو ہے وہ سپورٹ کر سکتے ہیں تو ہم اس کی وہ سپورٹ کریں. تو زیادہ تر جو احکام ہیں وہ اسی دائرے کے اندر ہیں. باقی وہ جو معاملہ ہے کہ دوستی اس نوعیت کی ہو کہ ایک دوسرے کی چیز اس کی اجازت کے بغیر بھی استعمال کر لیں، تو یہ بنیادی طور پہ کوئی دین کا ایسا تقاضا ہے بھی نہیں. یہ خود دوستی ہی اس نہج کو پہنچ جائے اور اس مرتبے کو پہنچ جائے تو اب شریعت وہاں اجازت دے دیتی
कि अब ये दूसरे के लिए ऐसा कर सकता है, और या कोई दूसरे के लिए ये दावेदार है कि मेरी उससे ऐसी दोस्ती है, तो जिस दोस्ती का फिर वो दावेदार है अब उसके तकाजों के मुताबिक उसको अमल करना पड़ेगा। लेकिन अगर वो ऐसे दोस्ती का मुद्दा ही नहीं और वो यही कहता है कि मेरे उससे बहुत अच्छे ताल्लुक आते हैं और अगर दोस्ती के 10 मदारिज होते हैं तो मैं उनमें से 5वें मरतबे में इसको दोस्त रखता हूँ, तो लिहाजा फिर वो 5 वाले के एतबार से जो उसके तकाजे बनते वो उनको पूरा करेगा, 10 वाले का उससे डिमांड ही नहीं की जाएगी।
क्या आवाज है मुफ्ती साहब, ये तो फिर पूरा एक कोर्स हुआ ना, यानी कि शुरू से अब तक जो कलाम है तो उसमें शरीयत का लिहाज करना, तो दर्जा बंदी तो किस लेवल का है, तो एक बाकायदा सीखने की चीज़ है। अल्लाह करे कि सिखाने वाले भी मुयसर आते रहें माशरे में प्रैक्टिकली।
हुकूकुल इबाद का कोर्स जो है ना, ये हमारे ज़माने के अहम तरीन कोर्सेज में से है। जैसे हुकूकुल्ला के कोर्स है ना, नमाज कोर्स, ज़कात कोर्स, हज कोर्स, रोज़ों का कोर्स, रमज़ान कोर्स, अच्छा इसी तरह विरासत कोर्स और निकाह तलाक कोर्स, इसी तरीके से आप ये समझ लें कि हुकूकुल इबाद का कोर्स भी इतना ही ज़रूरी है। क्या माँ बाप के बारे में जो शरीयत के अहकाम हैं फ़र्ज नहीं है? क्या मियाँ बीवी के आपस में ताल्लुकात और हुकूक व फ़राइज के जो दर्जे हैं वो इस तरह के नहीं हैं? क्या सिला रहमी अपने जो महरम रिश्तेदार हैं उनसे जो ताल्लुकात हैं वो क्या उनके अहकाम ऐसे नहीं? क्या पड़ोसियों के बारे में जो शरीयत के अहकाम हैं वो ऐसे नहीं हैं? क्या हर मुसलमान के बारे में जो अहकाम हैं क्या वो हमारे दीन के अंदर उसी तरह लाजिम ज़रूरी के तौर पे नहीं? तो अब जब इस एतबार से देखेंगे तो पता चलेगा कि जैसे वो कोर्सेज ज़रूरी हैं ऐसे ये भी ज़रूरी है। तो हमारे यहाँ ये है कि ये हमारा एक यूँ कह लें कि दीनदारों के अंदर तो अगर कहीं दर्स बयान वगैरह होता है तो वहाँ तो इन चीज़ों को बयान कर दिया जाता है, बाकी दुनियावी एतबार से तो बिल्कुल ही मामला ही गया गुजरा होता है।
अगला सवाल मेरा यही था मुफ्ती साहब, एक तो ये बताइए कि माशाल्लाह आपका नॉलेज, आपका पढ़ना और किताबों से जो उल्फत है वो किसी हद तक जो हमारे मुस्तकिल व्यूवर्स हैं वो जानते होंगे, फ्रेंडशिप पे कितनी किताबें पढ़ी आपने?
फ्रेंडशिप पर ज़्यादातर इस पर आर्टिकल पढ़े हैं, और चूंकि इस मौजू पर बहुत मुस्तकिल किताबें कम हैं, ज़्यादातर इस मौजू पर यूं होता है कि किसी किताब के अंदर इस बारे में एक चैप्टर होता है, तो अब वो जैसे इहयाउल उलूम में भी है, वो कीमा सआदत में भी है, वो कुतुल कुलूम में भी है, और वो शायद तसव्वुफ़ की और बहुत सारी किताबों में है। तो अब जैसे तसव्वुफ़ की किताबें पढ़ी हैं तो उसके अंदर फिर ये दोस्ती के हवाले से भी कलाम है तो वो भी पढ़ा है, बाकी ज़्यादातर इस मौजू के ऊपर आर्टिकल्स होते हैं कि दीनी एतबार से किसी भी एक मौजू, हुकूक इबाद की किताबें तो उसमें लिखे हुए, हुकूक मुस्लिम की किताबें तो उसमें लिखे हुए, हदीस की किताब है तो हदीस की किताबों के अंदर जो जहाँ पर हुकूक मुस्लिम का और दोस्ती वगैरह का बयान आता है तो वो मिल जाता है। अच्छा, या सीरत और सहाबाए किराम की जो सवाने है तो उसमें सहाबाए किराम के आपस के ताल्लुकात वगैरह के अतबार से मिल जाता है, जैसे कुरान पाक की आयत रुहमाउ बैनहु के सहाबाए किराम जो है आपस के अंदर बड़े नरम दिल बड़े मेहरबान हैं, तो अब इसकी जब तफसीर में जाते हैं तो अब उसमें एक वाकयात की एक बहुत बड़ी तादाद मिल जाती है। सहाबाए किराम की सीरत में जो बड़ी बड़ी किताबें हैं, तबकात इब्ने साद है और दीगर जो किताबें, तो अब उसमें जब पढ़ते हैं तो उसमें भी फ़र्दन फ़र्दन जो है वो इस तरह के वाकयात मिल जाते हैं। जैसे सैयदना अबू बकर सिद्दीक रज़ी अल्लाह ताला अन्हो ने जो दीगर कई अफराद को मुसलमान किया, जो अशरा मुबशरा में से जो सहाबाए किराम थे अफराद थे उनको जो मुसलमान किया, तो वो हज़रत अबू बकर सिद्दीक रज़ी अल्लाह ताला अन्हो की उनसे दोस्ती थी और उस दोस्ती के बिहाफ पर इन्होंने उनको समझाया और उनकी जहन साजी की और बिल आखिर जो है उनको दायरा इस्लाम में दाखिल भी करवा दिया और इस ईमान से बशर भी कर।
क्या बात है, काश ऐसी दोस्तियाँ हों जो दीन के एतबार से हमारी आखरत के एतबार से बेहतर हों। जी नाज़रीन, हमने बहुत कुछ जो है वो अल्हम्दुलिल्लाह डिस्कस किया और उम्मीद है कि आपने ज़रूर कुछ न कुछ सीखा होगा। अल्लाह पाक हमें उसकी रज़ा के लिए दोस्ती रखने की तौफीक अता फ़रमाए और उसकी रज़ा के काम करने की तौफीक अता फ़रमाए। हमारा जो सफ़र है, हम बैरिया टाउन में इस वक्त हैं और नमाज असर हमने चूँकि अदा करनी है, नमाज असर अदा करेंगे उसके बाद इंशाल्लाह कहीं पर चाय के लिए रुकेंगे तो वो मनाजिर आपको दिखाएंगे, हो सकता है उस वक्त की गुफ्तगू आप तक ना पहुंच सके। सल्लू अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद सल्लल्लाहु अलैहि व आलिहि वसल्लम।
मेरा चलना, मेरा रुकना, मेरा जाना मेरा आना हो तेरे वास्ते पूरी खुद आए या अल्लाह।
सफर हमारा भी सरकार हो मदीने का, ये इल्तिजा है के दीदार हो मदीने।